नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसंगहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषय वस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौ। साथमा गीत संगीत पनि सुनाउँदै आएका छौं। यो विश्व परिवेश कार्यक्रम तपाईले तपाईहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा सुन्न सक्नुहुनेछ। विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्: 16 घण्टासम्म रूखलाई अंगालो हालेर कीर्तिमान, अमेजनको जंगलमा भेटियो संसारकै ठूलो सर्प, पैसा जोगाउनका लागि हवाई जहाज चढ़ेर स्कूल, 45 स्वेटर लगाएर युवतीले राखिन् विश्व कीर्तिमान, अन्तरिक्षमा भेटियो यस्तो ब्ल्याक होल, हरेक दिन खाइरहेको छ एउटा सूर्य, सबैभन्दा पहिले कसले र कहिले गरेको थियो चुम्बन, र सरकारी अस्पतालको आईसीयूमा मुसाले टोक्दा बिरामी बेहोश। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा रोचक प्रसंग, 16 घण्टासम्म रूखलाई अंगालो हालेर विश्व कीर्तिमान। युगाण्डाको राजधानी कम्पालाकी एक वातावरण संरक्षण अभियान कर्मीले 16 घण्टासम्म लगातार एउटा रूखलाई अंगालो हालेर गिनिज बुकमा नाम लेखाएकी छिन्। 29 वर्षकी पाइथ प्याट्रिसिया आरियो कोटले 16 घण्टा 6 सेकेण्डसम्म रूखको फेललाई अंकमाल गरेर यस विधामा पहिलो रेकर्ड कायम गरेकी छन्। आम मानिसहरूमा रूखको महत्वका बारेमा जनचेतना जगाउन र अरू मानिसहरूलाई वृक्षारोपणका लागि उत्प्रेरित गर्नका लागि उनले यो विश्व कीर्तिमानी कार्य गरेकी हुन्। ती महिला भन्छिन्, यी रूखहरू जलवायु परिवर्तन विरूद्धको लड़ाईमा सबैभन्दा ठूला सिपाही हुन्। रेकर्ड कायम गर्ने प्रयोजनका लागि अंगालो हाल्ने रूख छान्दा आफूलाई बेहुली पहिरन छाने जस्तै अनुभूति भएको ती महिला बताउँछिन्। उनी भन्छिन्, रूखले मलाई छान्यो र त्यो पहिलो दृष्टिमै माया बसे जस्तै थियो। जब मैले रूखलाई देखे तब मैले त्यसैलाई नै अंगालो हाल्नुपर्छ भन्ने लाग्यो। तर 16 घण्टासम्म लगातार उभिएर रूखलाई पाखुराले लपेट्नु सजिलो चाहिँ थिएन। लामो समयसम्म उभिँदै खुट्टामा निकै पीड़ा भएर ज्यानै जाला जस्तो भएको थियो। ती महिला भन्छिन्, रूखको खस्रो भागले शरीरको छालामा समेत काटेर घाउ बनाएको र दुखेको बताउँछिन्। ती महिला तेस्रो पटकको प्रयासपछि कीर्तिमानी वृक्ष अंकमाल गर्न सफल भएकी हुन्। उनको पहिलो प्रयासमा क्यामेराले धोका दिएको थियो भने दोस्रो प्रयासमा वर्षा र मेघ गर्जनका कारण उनले बीचमै छाड्नु परेको थियो। त्यसैले तेस्रो पटक रूखलाई अंकमाल गरिरहँदा पनि शुरूको एक घण्टा उनलाई सो काम छाडौं कि भन्ने लागेको थियो। त्यस्तै 9 घण्टा पुगेको बेला उनी निकै नै थकित र त्यस बेला पनि अंकमाल गर्न छाडौं भन्ने सोच मनमा पलाएको बताउँछिन्। तर आफूलाई रूखले सान्त्वना दिएका कारणले अंकमाल जारी राखेको उनी बताउँछिन्। ती महिला भन्छिन्, मलाई विश्वास छ कि रूखसँग वास्तवमा भावना हुन्छन् र हामीलाई के भइरहेको छ भन्ने कुरा अनुभूत गर्न सक्छन्। मलाई पनि रूखले आफ्नो कामलाई निरन्तरता दिन ढाडस दियो। विश्व परिवेशमा राख्दैछौ एउटा अनौठो प्रसंग, अमेजनको जंगलमा भेटियो संसारकै ठूलो सर्प। अमेजन जंगलको सबैभन्दा रहस्यमय तथा शक्तिशाली जीव हो एनाकोण्डा सर्प। वर्षौंदेखि यो जीवमाथिको अध्ययन चलिरहेको छ। यसैबीच अमेजन जंगलमै विश्वकै अहिलेसम्मको ठूलो अर्थात बढ़ी ओजन भएको एनाकोण्डा सर्प फेला परेको छ। उत्तरी हरित एनाकोण्डा प्रजातिको त्यो सर्प शोधकर्ताहरूले हालै फेला पारेका हुन्। यो एनाकोण्डाको भिडियो ट्विटरमा सार्वजनिक भएको छ। ग्रीन एनाकोण्डा विश्वकै सबैभन्दा ओजनदार तथा सबैभन्दा लामो सर्प हो। हालै फेला परेको कीर्तिमानी एनाकोण्डाको टाउको मानिसको जत्रै छ। एनाकोण्डाको कुल लम्बाई 26 फिट तथा ओजन करिब 200 केजी छ। स्मरण रहोस्, ग्रीन एनाकोण्डा दक्षिण अमेरिकाका नदीहरू तथा सिमसार क्षेत्रहरूमा पाइन्छ। एनाकोण्डा हेर्दा विशालकाय र सुस्त देखिन्छ, यद्यपि यो देखिए जस्तो चाहिँ हुँदैन। यसले निकै फुर्ती साथ आफ्नो शिकार पक्रिन्छ। यसरी पक्रिएको शिकार जीवलाई आफ्नो शरीरले बेरेर श्वास फेर्न रोक्दछ र मरेपछि पूरै निलिदिन्छ। शोधकर्ताहरूका अनुसार उत्तरी हरित एनाकोण्डा र दक्षिणी हरित एनाकोण्डा उपप्रजाति 1 करोड़ वर्ष अघि छुट्टिएका थिए। यी दुई उपप्रजातिमा कुन धेरै ठूलो र भारी भन्ने सवाल हालसम्म अनुत्तरित रहेकोमा पछिल्लो खोजले त्यसको जवाफ दिएको छ। ग्रीन एनाकोण्डा ओलिभ ग्रीन रंगको हुन्छ र त्यसको बीच बीचमा कालो धब्बा हुन्छन्। त्यसैले हरियाली क्षेत्रमा यो झ्वाट्ट देखिँदैन। यो आम रूपमा अमेजन र ओरिनीको नदी बेसिनमा पाइन्छ। लुकेर आक्रमण गर्ने धैर्य र तीव्रताका कारणले यसलाई सबैभन्दा खतरनाक जीव बनाइदिएको छ। यसले गोही हरिण तथा गाई जस्ता जीवलाई एकै पटकमा निलिदिन सक्छ। विश्व परिवेशमा राख्दैछौ एउटा अनौठो प्रसंग। पैसा जोगाउनका लागि हवाई जहाज चढेर स्कूल। क्यानाडाका एकजना विद्यार्थीका अनुसार उनी पैसा जोगाउनका लागि हवाई जहाज चढेर स्कूल आउजाउ गर्ने गर्दछन्। पैसा जोगाउनका लागि हवाई जहाज चढेर स्कूल आउजाउ गर्ने भन्ने कुरा सुन्दा अचम्म लाग्नु र पत्यारै नलाग्नु स्वाभाविकै हो। दैनिक रूपमा जहाजको भाड़ा खर्च हुँदा पनि कसरी पो पैसा बचत होला र? तर ती विद्यार्थीको हर हिसाब भने अलग्गै छ। उनी ब्रिटिश कोलम्बिया विश्वविद्यालयमा पढ्छन्। उनले विश्वविद्यालयमा हप्तामा 2 कक्षा लिनुपर्छ, जसका लागि उनी आफ्नो घरबाट कलेजमा आउँदा जहाजमा यात्रा गर्दछन्। उनको नाम टिम चेन हो। उनी क्यालगरीमा बस्छन् भने उनको कलेज भ्यानकुभरमा छ। भ्यानकुभरमा कोठाको भाड़ा दर निकै महँगो छ, त्यसैले महिनाको 8 दिनको कक्षाका लागि कोठा भाड़ामा लिएर भ्यानको भरमा बस्नुभन्दा घरबाटै हवाई जहाजमा आउजाउ गर्नु उनलाई सस्तो पर्दछ। उनका अनुसार जहाजमा घर र कलेज बीच आउजाउ गर्दा एक पटकमा $150 खर्च हुन्छ। यसो गर्दा उनको मासिक जहाज भाड़ा बापत $1200 खर्च हुन्छ, जबकि भ्यानको भरमा बेडरूमवाला अपार्टमेन्टको भाड़ा नै मासिक $2100 पर्दछ। टीमले सोशल मीडिया प्लेटफर्म रेडिटमा यो आफ्नो अनुभव शेयर गरेका छन्। उनले लेखेका छन्, जस्तो कि तपाईँले शीर्षकबाटै बुझ्नुभयो होला, म यूबीसीको सुपर कम्प्युटर हुँ। म क्यालगरीमा बस्छु। मलाई पढ्नका लागि हप्ताको 2 दिन अर्थात मंगलबार र बिहिबार कलेज जानुपर्छ। म बिहान जहाज चढेर भ्यानकुभर आउँछु र राति क्यालगरी फर्किन्छु। म यी सबै उडान एयर क्यानाडामै गर्छु र मैले हालै द्वितर्फी यात्रा गरिसकेको छु। मलाई थाहा छ कि यसबाट मेरो भाड़ामा पनि बचत हुन्छ, किनकि मलाई क्यालगरीमा बुवा आमासँग आफ्नै घरमा बस्ने भएकोले बस्नका लागि घर भाड़ा तिर्नु पर्दैन। यद्यपि कहिलेकाहीँ थोरै धेरै पैसा खर्च त हुन्छ, तर त्यो एउटा बेडरूम अपार्टमेन्टको $2000 भाड़ा भन्दा कम नै हो। उनको सोशल मीडिया पोस्टमा मानिसहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन्। धेरैले टीमको आइडिया मन पराएका छन् र कतिपय मानिसहरूको भनाई छ कि उनको यस्तो काम निकै थकाई लाग्दो काम हो र समयको पनि बर्बादी हो। विश्व परिवेशमा अब राख्दैछौ एउटा कीर्तिमानी प्रसंग। 45 वटा स्वेटर लगाएर युवतीले राखिन् विश्व कीर्तिमान। अमेरिकाको वाशिङटनकी बासिन्दा सोफिया हाइडेनले आफ्नो शरीरमा एकसाथ 45 वटा स्वेटर लगाएर गिनीज बुकमा नाम लेखाएकी छिन्। ती युवतीले एकपछि अर्को गर्दै 45 वटा स्वेटर लगाइन्। अघिल्लो स्वेटर लगाएर त्यसलाई कम्मरसम्म तानेपछि मात्रै अर्को स्वेटर लगाउनु पर्ने थियो र खुम्चिएकोलाई गणना गरिन्नथ्यो। स्मरण रहोस्, यसअघि सर्वाधिक स्वेटर लगाएको कीर्तिमान फ्रान्सका 11 वर्षीय थोमसको नाममा थियो र उनले सन् 2022 आफ्नो शरीरमा एकै पटकमा 40 वटा स्वेटर लगाएका थिए। थोमसले भन्दा 5 वटा स्वेटर बढ़ी पहिरिएर सोफियाले कीर्तिमान आफ्नो नाममा पारेकी हुन्। वास्तवमा सोफियाको परिवारमा गिनीज बुकमा नाम लेखाउने उनी मात्रै छैनन्, उनको पूरै परिवार नै कीर्तिमानधारी छ। उनकी आमा अलेसान्ड्राले सबैभन्दा लामो समयसम्म कुरूसले कपड़ा बुनेर विश्व कीर्तिमान राखेकी छिन्। उनले लगातार 34 घण्टा 7 मिनटसम्म कुरूस चलाएर कीर्तिमान कायम गरेकी हुन्। तथापि अलेसान्ड्राले छोरी सोफियाले लगाउने कीर्तिमानी स्वेटर भने तयार गर्न पाइनन्, किनकि सोफियाले लगाएका सबै स्वेटर बजारबाट खरिद गरिएका थिए। छोरीका लागि पर्याप्त स्वेटर खरिद गर्नका लागि निकै मेहनत गर्नु परेको अलेसान्ड्रा बताउँछिन्। उनले ओल्ड नेभी, टार्गेट तथा कोल लगायतका स्टोरबाट स्वेटर खरिद गरेकी थिइन्। गिनिज वर्ल्ड रेकर्डका अनुसार सोफियाको स्वेटर लगाउने कार्यक्रम उनको स्थानीय पुस्तकालयमा भएको थियो। कीर्तिमान कायम गरेसँगै उनले ती सबै स्वेटर च्यारिटीका लागि दान गरेकी छन्। शरीरमा एक पटकमा सर्वाधिक स्वेटर लगाउने विधामा गिनिज बुकमा पहिलो पटक सन् 2014 कीर्तिमान दर्ज भएको थियो। गुइलेर्मो रोड्रिगेजले त्यति बेला 25 स्वेटर एकसाथ लगाएका थिए। सो कीर्तिमानलाई सन् 2016 जर्मनीका एन्ड्री अर्टोल्फले भंग गरेका थिए भने अमेरिकाका थियोडोर किन्सेल्लाले 30 स्वेटर लगाएर सन् 2021 कीर्तिमान आफ्नो नाममा लेखाएका थिए। त्यसको एक वर्षपछि थोमसले 40 स्वेटर लगाएर रेकर्ड कायम गरेकोमा सोफियाले 45 स्वेटर लगाउँदै विश्व कीर्तिमान आफ्नो नाममा पारेकी छिन्। तपाई यति बेला रेडियो नेपालबाट कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसंगहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईहरूलाई सांगीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट। यो मिठो सांगीतिक सौगात पछि फेरि पनि स्वागत गर्दछु तपाईहरूलाई रेडियो नेपालको यो कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसंग अबको प्रसंग अनुसन्धानको रहेको छ। अन्तरिक्षमा भेटियो यस्तो ब्ल्याक होल, हरेक दिन खाइरहेको छ एउटा सूर्य। खगोलविदहरूले ब्रह्माण्डमा सबैभन्दा तीव्र गतिमा फैलिरहेको ब्ल्याक होल पत्ता लगाएका छन्। यो ब्ल्याक होल यति धेरै तीव्र गतिमा फैलिरहेको छ कि यसले प्रत्येक दिन एउटा सूर्यलाई निलिरहेको छ। यो ब्ल्याक होल यस अर्थमा निकै भोको छ, यसको आसपासमा जति पनि ग्रह, आकाशगंगा तथा ताराहरू आउँछन् ती सबैलाई यसले आफूमा समाहित गर्दछ। त्यसैले यो ब्रह्माण्डको सबैभन्दा धेरै चम्किने वस्तु बनेको छ। यो ब्ल्याक होलका बारेमा हालै मात्र नेचर एस्ट्रोनोमी जर्नलमा शोधपत्र छापिएको छ। अस्ट्रेलियन नेशनल युनिभर्सिटी एएनयूका वैज्ञानिकहरूले पहिलो पटक यसलाई देखेका थिए। ती वैज्ञानिकहरूले साइडिङ स्प्रिङ अब्जर्भेटरीमा राखिएको टेलिस्कोपबाट सो चमकदार पिण्ड देखेका थिए। एएनयूका वैज्ञानिक क्रिश्चियन वोल्फका अनुसार ब्ल्याक होलबाट ऊर्जा ग्रहण गरी क्वासार नामक त्यो पिण्ड चम्किन्छ। वैज्ञानिकहरूले अन्तरिक्षमा सबैभन्दा धेरै चम्किलो वस्तुको खोजी गरिरहेका थिए। त्यसका लागि उनीहरूले 2.3 मिटरको टेलिस्कोपको सहयोग लिए। त्यसपछि ती वस्तुहरूमा ब्ल्याक होल कति छन् भन्ने हेरे। त्यसपछि उनीहरूले युरोपियन साउदर्न अब्जर्भेटरीमा गए। त्यहाँ जानुको उद्देश्य आफ्नो खोजको पुष्टि गर्नु थियो। सो क्वासारबाट निस्किने प्रकाश पृथ्वीमा 120 करोड़ वर्षमा आइपुग्छ। तर क्रिश्चियनका अनुसार यी ब्ल्याक होल वास्तवमा तीव्र गतिमा फैलिरहेका छन्। यो हाल पृथ्वीबाट 200 करोड़ प्रकाश वर्ष टाढा छ। यसको ओजन हाम्रो सूर्यभन्दा 170 करोड़ गुणा धेरै छ। कहिलेकाहीँ ब्ल्याक होल यति धेरै ठूला हुन्छन् कि त्यसमा 200 देखि 300 करोड़सम्म सूर्य विलीन हुन सक्दछन्। ब्रह्माण्डमा कयौं ब्ल्याक होल छन् तर तिनको भोक कम छ। उनीहरूले कम पदार्थलाई मात्र निल्दछन् वा बाहिर निकाल्दछन्। कम गर्मी तथा प्रकाश निकाल्छन्, कम चमकदार हुन्छन्। तर पछिल्लो पटक फेला परेको ब्ल्याक होल भने विशालकाय, चमकदार, तातो तथा प्रकाशले भरिपूर्ण छ। क्रिश्चियन वोल्फ र उनको टीमले सन् 2022 पनि यस्तै एउटा ब्ल्याक होलको खोजी गरेका थिए। तर पछिल्लो पटक फेला परेको ब्ल्याक होल उनीहरूले 2 वर्ष अघि फेला पारेको भन्दा कयौं गुणा ठूलो, भयानक तथा भोको छ। हाम्रो आकाशगंगा अर्थात मिल्की वेमा धूलोको बादल छ। यसले ब्रह्माण्डको प्रकाशलाई शोष्दछ। कम्तीमा पनि ब्रह्माण्डको 20% प्रकाशलाई यसले शोषेको हुन्छ। यति धेरै प्रकाश ब्रह्माण्डमा नष्ट भएपछि पनि निकै धेरै चमकदार वस्तुहरू बस्दछन्। यो विशालकाय ब्ल्याक होलभित्र चुम्बकीय आधी चलिरहेको हुन्छ। त्यो आधी 700 प्रकाश वर्ष चौडा हुन्छ। यसको तापक्रम करिब 10,000 डिग्री सेल्सियस हुन्छ। शोधकर्ता क्रिश्चियनका अनुसार अहिले हाम्रो ब्रह्माण्ड किशोर अवस्थामा छ, त्यसैले यसको संरचनामा निरन्तर विभिन्न परिवर्तनहरू भइ नै रहन्छन्। विश्व परिवेशमा राख्दैछौ एउटा रोचक अनुसन्धानको प्रसंग। सबैभन्दा पहिले कसले र कहिले गरेको थियो चुम्बन? चुम्बनको अवधारणा कसरी आयो? एक अर्काप्रति प्रेम, चासो तथा केयरलाई अभिव्यक्त गर्ने यो शारीरिक प्रक्रियाको शुरूआत कसले गर्यो? चुम्बन यस्तो काम हो जसमाथि करोड़ौं लेख, कविता तथा गीतहरू लेखिएका होलान्। थाहा छैन यसका बारेमा के लेखियो, तर कसैले पनि बताएको छैन कि चुम्बनको शुरूआत कहिले र कहाँ भयो। वास्तवमा मानिसले एकअर्कालाई चुम्बन गर्न कहिले शुरू गर्यो भन्ने कुरा कसैलाई पनि थाहा छैन। तर सन् 2023 वैज्ञानिकहरूले एउटा शोधको रिपोर्ट प्रकाशित गरे जसमा मानिसले ओठमा गर्ने चुम्बन कहिले शुरू भयो भन्ने बारेमा बताइएको छ। साइन्स जर्नलमा प्रकाशित त्यो शोध अनुसार मानिसले कम्तीमा पनि 5,000 वर्षदेखि ओठमा चुम्बन गरिरहेका छन्। यो अध्ययनमा दक्षिणी भारतको एक कास्य युगको पाण्डुलिपिलाई प्रस्तुत गरिएको छ। सो पाण्डुलिपि करिब ईसापूर्व 1500 हो, तर प्राचीन मेसोपोटामिया तथा मिश्रमा यस्ता चीजहरू 2500 ईसापूर्वमै देखिन्छन्। तिनै दस्तावेज तथा प्राचीन सबूतहरूले मानव सभ्यताका विभिन्न प्राचीन संस्कृतिहरूमा एक आपसमा चुम्बन गर्ने चलन हजारौं वर्षदेखि चलिआएको निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन्। चुम्बन अचानक हुँदैन, जैविक प्रक्रिया हो। वास्तवमा चुम्बन गर्नु कुनै अचानक हुने प्रक्रिया होइन, यो एक प्रकारको जैविक प्रक्रिया हो। यो प्रेमको प्रकटीकरण मात्र होइन, यसकै कारण दुनियाँमा विभिन्न खालका रोगहरू समेत फैलिरहेका छन्। चुम्बनका बारेमा प्राचीनदेखि आधुनिक सबूतहरू पनि उपलब्ध छन्। कोपनहेगन युनिभर्सिटीमा इसाइरोलोजी विषयका प्राध्यापक डाक्टर ट्रोएल स्प्याङ्क अर्बोल भन्छन्, हामीले जति सोच्छौं र हामीसँग जुन प्रमाण छन् त्यसभन्दा निकै अगाडिदेखि नै मानिसले चुम्बन गर्दै आएको छ। अमेरिकाको इण्डियाना विश्वविद्यालयका क्रम विकास जीव वैज्ञानिक डाक्टर जस्टिन आर गार्सियाका अनुसार मेसोपोटामियाबाट प्राप्त माटोको पातोमा बनाइएको आकृतिबाट पनि त्यो सभ्यतामा रोमान्सका बेला चुम्बनको कति ठूलो योगदान थियो भन्ने झल्किन्छ। चुम्बन पनि विभिन्न खालका हुन्थे, यद्यपि शोधकर्ताहरूले केवल रोमान्टिक तथा यौनिक चुम्बनका विषयमा मात्रै अध्ययन गरे। डाक्टर गार्सियाका अनुसार चुम्बन गर्नु सांस्कृतिक तथा मानिसहरूको आपसी सम्बन्धको विकासको कथा हो। चुम्बन गर्नु एक प्रकारको सामाजिक व्यवहार पनि हो, जो विभिन्न देशहरूमा सामान्य रूपमा लिइन्छ भने कयौं देशमा असामान्य तथा निकै गोप्य क्रियाका रूपमा पनि लिइन्छ। बेबिलोनमा भेटिएको त्यो सभ्यताको करिब 1800 ईसा पूर्वको एक प्राचीन माटोको चित्रमा पनि एक जोडीले एक अर्कालाई चुम्बन गरिरहेको देखिन्छ। आधुनिक समयमा चाहिँ हर्पेस नामक रोगका बारेमा अध्ययन गरिएको थियो। यसको शुरूआतको जडसम्म पुग्नु थियो, त्यसैले ओठमा गरिने चुम्बनको इतिहास खोतल्न थालियो। त्यसक्रममा काँस्य युगका प्रमाण फेला परे, जुन ईसा पूर्व 3300 देखि 1200 सम्मको अवधि हो। डाक्टर ट्रोएल्स अर्बोलका अनुसार गहन चुम्बनको शुरूआत चाहिँ ईसा पूर्व 300 तिरबाट भएको हुनुपर्छ। त्यसबेला भारतमा कामसूत्रको रचना भएको थियो। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसंग राख्दैछौ। सरकारी अस्पतालको आईसीयूमा मुसाले टोक्दा बिरामी बेहोश। सरकारी अस्पतालको दुरावस्था छिमेकी मुलुक भारतमा पनि कम रहेनछ। त्यहाँ त आईसीयूमै मुसाले बिरामीमाथि आक्रमण गरेर बेहोश नै बनाएको समाचार आएको छ। भारतको तेलंगना स्थित कामारेड्डी जिल्ला अस्पतालमा हालै यस्तो घटना भएको हो। अस्पतालको सघन उपचार कक्षमा उपचारारत एकजना 43 वर्षीय बिरामीलाई मुसाले टोकेर घाइते बनाउँदा उनी बेहोश भए। हालै भएको यो घटनामा मुसाले बिरामीको दाहिने हातका औंला तथा खुट्टाको कुर्कुच्चामा गहिरो गरी टोकेको थियो। मुसाले बिरामीलाई टोकेको बारेमा कुरुवाले डाक्टरलाई जानकारी गराएका थिए। उनको यसअघि हैदराबाद स्थित अस्पतालमा शल्यक्रिया भएको थियो र मुसाले टोक्ने घटना भएको एक हप्ता अघि मात्रै उनी कामारेड्डी अस्पतालको आईसीयूमा भर्ना भएका थिए। यो घटनापछि अस्पताल प्रशासनले त्यसबारेमा अनुसन्धान शुरू गरेको छ र वरिष्ठ स्वास्थ्य अधिकारीहरूले अस्पतालको निरीक्षण गर्नुका साथै बिरामीलाई पनि भेटे। साथै कर्मचारीहरूको लापरवाहीका कारण यो घटना भएको भन्दै जिम्मेवार कर्मचारीहरूलाई अनुशासनको कार्यवाही गर्ने पत्र पनि काटियो। प्रारम्भिक छानबिनका क्रममा आईसीयू कक्षसँगै डायलसिस युनिटको मरमत समार भइरहेको र सो क्रममा भत्काइएको क्षेत्रबाट मुसाले प्रवेश गरेको पाइएको छ। अधिकारीहरूका अनुसार बिरामीका कुरुवाहरूले बिरामीको बेडकै छेउमा तथा अस्पताल परिसरमा यत्र तत्र खानेकुराहरू फाल्ने गरेका कारणले गर्दा मुसाको आतंक बढ़िरहेको छ। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसंगहरू, जसलाई हामीले विभिन्न संचार माध्यमहरूबाट साभार गरेका हौं। श्रोता, तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। हौस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।
हजार सपनाहरूको माया लागेर आउँछ, बच्ने रहर जस्तो फेरी भएर आउँछ। हजार सपनाहरू माया लगेर आ हजार सपनाहरूको माया लगेर आउँछ। सबले भुलेको जस्तो भुल्नु पनि भएन, मेरा ती स्वरहरूलाई थुन्नु त्यति भएन, सबले मनमा भएर आउँछ। खुशी नै हो कि के हो, मनमा भएर आउँछ। छिनमा लहर अनेकौं मनमा उठेर आउँछ। हजार सपनाहरूको माया लगेर आउँछ। बच्ने रहर जस्तो फेरि भएर आउँछ। हजार सपनाहरूको माया